नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। हरेक बिहान यसै समयमा हामी विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। यसै क्रममा आज सरकारले नवीनतम ज्ञान सिप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रूपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ र यसको लागि एउटा कार्यविधि पनि स्वीकृत गरेको छ। यो अवस्थामा यो कार्यविधि मार्फत त्यस्ता लक्षित वर्गहरूलाई कसरी त्यस्ता सुविधाहरू उपलब्ध गराउन सकिन्छ र यसको विशेषताहरू के छन् र यसबाट राष्ट्रिय अर्थतन्त्रमा के कस्तो असर पर्छ भन्ने सन्दर्भमा आजको अन्तर्संवाद हामी केन्द्रित गर्दैछौं। नेपालमा कुल 7 लाख बेरोजगारले रोजगारीको आशा राख्दै आवेदन दिएका खबरहरू पनि आएका छन्। विगत 6 महिनामा बेरोजगार भएर स्वदेश फर्कने युवाको संख्या 1,40,000 पुगेको तथ्याङ्क छ। यति धेरै विदेशबाट फर्के पनि 2,000 नेपाली मात्र रोजगारीका लागि भने विदेश गएको अवस्था छ। पछिल्लो समय विश्वव्यापी रूपमा कोरोना महामारी को प्रभावका कारण रोजगारीका क्षेत्रहरू खुम्सिँदै गएका छन्। उद्योग व्यवसायहरूमा नराम्रो यसको प्रभाव परेको छ, जसका कारण धेरै व्यक्तिहरूले रोजगारी गुमाउनु परेको छ। उद्योग धन्दाहरू बन्द रहेको अवस्था छ। यो अवस्थामा विशेष गरी अर्थ मन्त्रालयले के गरिरहेको छ? अर्थ मन्त्रालयले यस्ता वर्गहरूलाई अब ध्यानमा राखेर के कस्ता कार्यक्रमहरू अगाडि बढाउँदैछ र विशेष गरी यो नवीनतम ज्ञान र सिप क्षमता भएका आविष्कारकर्ता, उद्यमी वा व्यवसायलाई सरल रूपमा आर्थिक स्रोत कसरी उपलब्ध गराइन्छ भन्ने सन्दर्भमा आज हामी अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सहसचिव यमलाल भूषालसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ सहसचिवज्यू कार्यक्रममा।
धन्यवाद, नमस्कार।
हजुर, अब विशेष गरी आज हामी हालै मात्र स्वीकृत भएको कार्यविधिमा केन्द्रित हुन्छौं, जसले चाहिँ नवीनतम ज्ञान सिप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई चाहिँ सरल रूपमा आर्थिक स्रोत उपलब्ध गराउने लक्ष्य राखेको छ। अब यो कस्तो किसिमको कार्यक्रम हो? यसबाट अब के अपेक्षा गरेको छ सरकारले?
धन्यवाद, एकदम सान्दर्भिक प्रश्न सोध्नुभयो। खास गरेर तपाईँले भर्खरै भने जस्तै सरकारले नवीनतम ज्ञान सिप र क्षमता भएका विभिन्न दूरदराजमा रहेका आविष्कारकर्ता, उद्यमी, व्यवसायीहरू जो छन् र तिनीहरूको यो नवपरिवर्तनकारी उद्यम व्यवसाय सञ्चालन गर्न तिनीहरू इच्छुक छन् तर केही सुरुवाती पुँजी यो कमी भएको अथवा त्यसको अभाव भएको कारणले आफ्नो चाहिँ ज्ञान सिप र क्षमताको उपयोग गर्न सकेका छैनन् भने त्यस्ता व्यक्तिहरूलाई सरकारले सहजीकरण गर्नुपर्छ, तिनीहरूलाई चाहिँ सहयोग गर्नुपर्छ र उनीहरूको यो ज्ञान सिप र क्षमताको भरपूर उपयोग गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान हुने वातावरण सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यका साथ अहिले भर्खरै नवपरिवर्तन शुरूआती पुँजी कर्जा प्रवाह कार्यविधि 2077 स्वीकृत भएको छ, क्याबिनेटबाट यो स्वीकृत भएको छ र यसले खास गरेर यो इनोभेटिभ आइडिया भएका व्यक्तिहरू जो थोरै पुँजीको अभावले पनि यो मार्केटमा जान सकिरहेका छैनन् तिनीहरूलाई टार्गेट गरेर सहयोग गर्ने, त्यसलाई चाहिँ नि उद्योग मन्त्रालय मार्फत त्यस कर्जा प्रवाह गर्ने एकदम न्यूनतम ब्याज दरमा र उनीहरूलाई उनीहरूको चाहिने त्यो उद्यम अथवा त्यसको व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने, त्यसबाट रोजगारी सिर्जना गर्न सहयोग गर्ने र समग्र अर्थतन्त्रमै यसबाट सेवा पुर्याउन चाहिँ सहयोग गर्ने हिसाबले यसको सुरुवाती भएको छ र अब यो छिट्टै कार्यान्वयनमा जान्छ र हाम्रा चाहिने यो मेची महाकाली सँग फैलिएका दूरदराजमा पनि रहेका इनोभेटिभ आइडिया भएका यो व्यक्तिहरूलाई, उद्यमीहरूलाई यसले चाहिँ अब राष्ट्रिय अर्थतन्त्रमा चाहिँ अब एक्टिभली पार्टिसिपेट हुन चाहिँ सहयोग गर्छ।
अब यसमा कति जति व्यक्तिहरूलाई सहभागी गराउने लक्ष्य छ, कति जति सहभागी होलान् भन्ने अनुमान छ सरकारको?
अब यसको के छ भने यसको मोडालिटीको बारेमा कुरा गरौँ। अब खास गरेर कति व्यक्तिहरू यसमा सहभागी हुन्छन् भनेर अहिले चाहिँ हामी फिक्स्ड गर्न त सक्दैनौँ, किनभने अब त्यो इनोभेटिभ आइडिया भएका व्यक्तिहरू तिनको त्यो उद्यमको आइडिया होइन तिनीहरूको प्रस्ताव लागत कति हुन्छ र त्यसमा भर पर्छ। त्यो कोही थोरै लागतमा सानो स्केलमा काम गर्न चाहने पनि हुन्छन् र कसैको लागत बढी हुनसक्छ, त्यो हेरेर चाहिँ गर्नुपर्ने हुन्छ। र त्यसमा खास गरी अब गम्भीर के भन्दा चाहिँ सरकारले एउटा यस्ता इनोभेटिभ आइडिया भएका उद्यमी व्यवसायीहरूबाट चाहिँ यो प्रस्ताव आह्वान गर्ने हिसाबले चाहिँ एउटा नोटिस निस्किन्छ निकट भविष्यमा, र त्यो चाहिँ प्रस्ताव आह्वान भइसकेपछि त्यसमा कस्ता कस्ता चाहिँ आइडियाहरू आउँछन् र त्यस ती आइडियाहरू मध्ये अब कुन चाहिँ बढी प्रभावकारी हुन्छ, त्यसले हाम्रो चाहिँ छिट्टै यो राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने किसिमको अथवा चाहिँ त्यो रोजगारी अभिवृद्धि हुने किसिमको त्यो चाहिँ प्रस्तावहरू हेरेर त्यसबाट चाहिँ एकदम उच्चतम इनोभेटिभ चाहिँ प्रस्तावहरू छनौट हुन्छ। त्यसैले चाहिँ यो प्रस्ताव आह्वान गरिसकेपछि त्यसको चाहिँ त्यो फिगर हेरेर चाहिँ यो भन्न सकिन्छ।
अब यसमा चाहिँ विगतका उदाहरण हेर्दा यस्ता युवा स्वरोजगार कार्यक्रमदेखि लिएर अन्य कार्यक्रमहरूमा अलिकति आफ्नो पहुँच भएका मानिसहरू चाहिँ त्यस्ता व्यक्तिहरू चाहिँ सहभागी हुन सहज हुने, तर पहुँच भन्दा बाहिर रहेका व्यक्तिहरू जो लक्षित वर्ग भए पनि यस्ता व्यक्तिहरू सहभागी हुन कठिन हुने विभिन्न झन्झटिलो व्यवस्थाका कारण भन्ने विगतका उदाहरणहरू हेर्दा पनि देखिन्छ। त्यो अब यसमा चाहिँ सहजताका लागि त्यस्ता लक्षित व्यक्तिहरूले यो सेवा पाउन् र सहज ढंगबाट पाउन् र जसबाट यसबाट चाहिँ फाइदा लिउन् उनीहरूले भन्ने सन्दर्भमा चाहिँ कस्तो ध्यान पुगेको छ सरकारको?
एकदमै अब यो चाहिँ यो खास गरेर त्यस्तो पहुँचबाट अथवा कसैको भन्सनबाट यो छनौट कुनै बायस चाहिँ हुने अवस्था सिर्जना नहोस् भन्ने हिसाबले यो कार्यविधिमा एकदमै यो एउटा बडा चाहिँ व्यवस्थित एउटा चाहिँ त्यो उसको टिमको व्यवस्था गरिएको छ। यो कार्यविधि हेऱ्यो भने यो पत्ता लाग्छ। यसमा कस्तो छ त भन्दाखेरि खास गरेर कुन कुन व्यक्तिहरू यसमा योग्य हुन सक्छन् अथवा त्यसमा चाहिँ एउटा नीतिगत निर्देशन कसरी गर्ने र त्यसको चाहिँ यो प्रस्तावहरूबाट चाहिँ एकदमै उपयुक्त प्रस्तावहरू कसरी छनौट गर्ने भन्ने किसिमको एउटा राम्रो मेकानिजम चाहिँ यो कार्यविधिले प्रस्ताव गरेको छ। जस्तो कस्तो हुन्छ भन्दाखेरि यो फेरि यो इनोभेटिभ आइडियाको यो हामी चाहिँ नै नयाँ किसिमको कार्यविधि हो। यो पहिले भएकोहरूभन्दा यो बेग्लै किसिमको छ। जस्तो तपाईँले युवा स्वरोजगार भन्नुभयो अथवा यो चाहिँ अत्यन्तै नयाँ किसिमको कार्यविधि हो र यसले के चाहिँ एउटा व्यवस्था गरेको छ त भन्दाखेरि एउटा हाई लेभलमा पोलिसी गाइडलाइन गर्नको निम्ति एउटा उच्च स्तरीय एउटा निर्देशक समिति छ। त्यो निर्देशक समिति खास गरेर तपाईँलाई मैले यसको ऊ कम्पोजिसन बताउँछु। राष्ट्रिय योजना आयोगको उपाध्यक्षज्यूले तोकेको राष्ट्रिय योजना आयोगको यो क्षेत्र हेर्ने मान्य सदस्यज्यूको संयोजनमा एउटा हाई लेभलको निर्देशक समिति छ। त्यसमा त्यो निर्देशक समितिमा यो राष्ट्रिय योजना आयोगको सहसचिव अनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सहसचिव, अर्थ मन्त्रालयको सहसचिव त्यसको चाहिँ नि सदस्यको रूपमा रहनुहुन्छ। त्यसपछि यो चाहिँ दुईजना विज्ञ यो संयोजकले चाहिँ टोक्ने दुईजना विज्ञहरू यो इनोभेटिभ आइडियासँग सम्बन्धित दुईजना विज्ञहरू एकजना महिला सहित रहेको अर्को चाहिँ त्यहाँ दुईजना सदस्यहरू हुनुहुन्छ र उद्योग वाणिज्य मन्त्रालयको सहसचिव त्यसको सदस्य सचिव भएको एउटा चाहिँ हाई लेभलको निर्देशक समिति छ। र यो निर्देशक समितिले यो 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 मेकानिजमलाई सञ्चालन गर्नको निम्ति यसले चाहिँ नि गाइडलाइन गर्छ। जस्तो भनौँ न प्रस्ताव आह्वान गर्दा के गर्ने, त्यसको पर्जाका सीमाहरू यो के गर्ने, त्यसको किस्ता वितरण कसरी गर्ने, प्रस्तावकका शर्तहरू के हुने, त्यसका मापदण्डहरू के हुने, अनि त्यो चाहिँ यो स्वीकृत भइसकेपछि कार्यान्वयन भयो कि भएन कि यो निर्देशक समितिले गर्छ। र त्यसपछि चाहिँ जब यो प्रस्ताव आह्वान गरेर यो उपयुक्त चाहिँ प्रस्ताव छनौट गर्ने प्रक्रिया छ, त्यो प्रस्ताव छनौट गर्नको निम्ति फेरि एउटा मूल्याङ्कन समिति उपसमिति भन्ने चाहिँ व्यवस्था छ। त्यो मूल्याङ्कन उपसमिति भनेको कस्तो छ त भन्दाखेरि त्यो उद्योग मन्त्रालयको जुन सहसचिवको जुन प्रतिनिधित्व थियो त्यो उहाँको संयोजकत्वमा एउटा
रेडियो नेपालबाट अन्तर सम्वाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तर सम्वादमा हामी विशेष गरी सरकारले ल्याएको नवप्रवर्तन कर्जा प्रवाह कार्यविधि 2077 विषयमा यसै सन्दर्भमा केन्द्रित भएर अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सहसचिव एमलाल भूषालसँग कुराकानी गरिरहेका छौं। विशेष गरी सरकारले आइडिया विशेष गरी इनोभेटिभ आइडिया नयाँ एउटा उद्यमी बन्नका लागि नवीनतम ज्ञान र सीप र क्षमता भएका त्यस्ता व्यक्तिहरूलाई उद्यमी उद्यम र व्यवसाय गर्नका लागि एउटा सरल रूपमा आर्थिक स्रोत उपलब्ध होस् भन्ने उद्देश्यले यो कार्यविधि ल्याएको छ, जसमा चाहिँ प्रस्ताव लागत तथा त्यसबाट पर्ने प्रभावका आधारमा कुल लागतको बढ़ीमा 50% नबढ़ने गरी अधिकतम 50 लाख रूपियाँ रकम नवप्रवर्तन शुरूआती पूँजीका रूपमा कर्जा उपलब्ध गराइने उक्त कार्यविधिमा उल्लेख गरिएको छ र त्यो कर्जा कसरी प्रवाह गरिन्छ, यो कार्यविधि यो कार्यक्रमको उद्देश्य के हो लगायतका सन्दर्भमा केन्द्रित भएर हामी अर्थ मन्त्रालयका सहसचिव आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख एमलाल भूषालसँग कुराकानी गरिरहेका छौं। अब सहसचिवज्यू, यो विशेष गरी अलिक फरक क्षमताका व्यक्तिहरू जोसँग आइडिया छ, नवीनतम ज्ञान सीप र क्षमता छ, त्यस्ता व्यक्तिहरू जो यो लगानीको अभावमा त्यसै बस्नु परिरहेको छ र उनीहरूलाई विशेष गरी अधिकतम एउटा बिउ पुँजी दिएर त्यो व्यवसाय त्यो उद्यम चाहिँ शुरूआत गर्नका लागि सरकारले सहयोग गर्ने उद्देश्य राखेको छ। अब यसमा धेरै व्यक्तिहरूसँग यस्तो किसिमको इनोभेटिभ आइडिया नहुन सक्छ, अब इनोभेटिभ आइडिया भएकाहरूलाई मात्र यो कार्यक्रमहरू यो कार्यक्रम चाहिँ लागू हुन्छ। अब यस्ता व्यक्तिहरू छन् धेरै, अब विशेष गरी यो कोरोना महामारीले रोजगारीका क्षेत्रहरू गुमेका छन्, धेरै युवाहरू बेरोजगार भइरहेको अवस्थामा ती व्यक्तिहरूलाई पनि सम्बोधन गर्नुपर्ने एउटा संवैधानिक जुन रोजगारीको हक छ हामीले त्यो संविधानमा उल्लेख गरेका छौं, त्यसलाई पनि सम्बोधन गर्नुपर्नेछ। सँगै यस्ता व्यक्तिहरू नवीनतम ज्ञान भएका व्यक्तिहरूलाई पनि अगाडि बढाउनु पर्नेछ, उनीहरूको क्षमतालाई अझै हामीले प्रशय दिनुपर्ने हुन्छ। यही यो बीचको समायोजन चाहिँ अब कसरी गर्न सकिएला, आर्थिक नीति विश्लेषण महाशाखाको प्रमुख पनि हुनुहुन्छ यहाँ।
यो कस्तो छ त भन्दाखेरि जो बेरोजगारीको कुरो गर्नुभयो, यो कोरोना महामारीले विश्वव्यापी चाहिँ अर्थतन्त्रमा संकोचन ल्यायो र हाम्रो नेपाली अर्थतन्त्र पनि त्यसले प्रभावित भयो नै, यसले गर्दाखेरि केही कतिपय व्यक्तिहरूका थुप्रै व्यक्तिहरूका रोजगारीहरू गुमेका छन्। अब यसलाई समेत मध्यनजर गरेर त्यसको एउटा टुलको रूपमा एउटा भनौँ न, त्यसको निम्ति विभिन्न चाहिँ सरकारले मौद्रिक नीति वित्त नीति का विभिन्न उपकरणहरू अवलम्बन गरिरहेको छ र त्यसमध्येको भनौँ न एउटा चाहिँ यो इनोभेटिभ आइडिया भएका व्यक्तिहरूलाई यो संलग्न गराउनको निम्ति यो कार्यविधि आएको छ र यसले के गर्छ त भन्दाखेरि खास गरेर बेरोजगार युवाहरूलाई रोजगारी दिनको निम्ति उनीहरूसँग त लगानी हुँदैन बेरोजगार व्यक्तिहरू, तर चाहिँ के छ भने यो इनोभेटिभ आइडिया भएको व्यक्तिहरूलाई उद्यमी बनाइयो भने तिनीहरूले फेरि यो बेरोजगारहरूलाई रोजगारी सिर्जना गर्छन्। एउटा रोजगार दुईवटा रोजगार अथवा चाहिँ कसैले 50 वटा गर्लान् कसैले 20 वटा व्यक्तिवटा रोजगारी दिलान् यसले चाहिँ अनि समग्र चाहिँ अर्थतन्त्रमा यसले चाहिँ सहयोग गर्छ। जस्तो कस्तो छ त भन्नुहुन्छ भने यो चाहिँ नवप्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधिले खास गरेर 7-8 क्षेत्रलाई फोकस गरेको छ। कस्तो भने उद्योग क्षेत्र, कृषि क्षेत्र, अनि ऊर्जा क्षेत्र, त्यसपछि स्वास्थ्य क्षेत्र, पर्यटन होइन, शिक्षा र सूचना प्रविधि, खास गरेर यति क्षेत्रमा लाई फोकस गरेर यसले चाहिँ प्रस्तावहरू आह्वान गर्छ कि यो क्षेत्रमा यो तपाईँहरूको इनोभेटिभ आइडिया के छ, तपाईँहरूले अलि तपाईँहरूको भएको विशेष ज्ञान सिप र क्षमता भयो के छ र कस्तो किसिमको एउटा इन्टरप्राइज तपाईँहरूले सञ्चालन गर्न चाहनुहुन्छ भनेर चाहिँ नि यसमा प्रस्ताव आह्वान गरिन्छ र त्यो प्रस्ताव आह्वान गरिसकेपछि खास गरेर यसको फोकस भनेको यो लगानी जुटाउन नसकेका व्यक्तिहरूलाई यो सुरुमा चाहिँ उहाँहरूलाई यो उठाइदिने, बसेकोलाई यो उठाउने र अनि त्यसपछि उहाँलाई हिँड्न सिकाउने त्यस्तो किसिमको यसको आइडिया हो र उहाँलाई चाहिँ नि सुरुमा त्यो प्रस्ताव आह्वान भइसकेपछि र सबै हिसाबले त्यो छनौट समितिले चाहिँ यो मूल्याङ्कन समिति उपसमितिले मूल्याङ्कन गरेर त्यसपछि यो यो चाहिँ यसले यसले अहिलेको अवस्थामा कन्ट्रिब्युट गर्न सक्छ भनेर चाहिँ समिति निर्देशक समितिलाई यो सिफारिस गरिसकेपछि त्यो प्रस्ताव चाहिँ छनौट हुन्छ। र त्यो छनौट हुँदाखेरि पनि एउटा के छ त भन्दाखेरि केही विषयहरू त्यसमा चाहिँ ध्यान दिइन्छ, केही विषयहरूमा चाहिँ ध्यान दिइन्छ। वास्तवमा त्यो त्यसले के कस्ता रोजगारीहरू सिर्जना गर्न सक्छ होइन, त्यसले चाहिँ थोरै लगानीमा धेरै उत्पादन गर्न सक्ने त्यसले कस्तो किसिमको प्रस्ताव पेश गरेको छ होइन, र त्यसले चाहिँ यो जोखिम वहन गर्ने क्षमता के कस्तो छ त्यसको प्रस्तावको चाहिँ डिटेल हेरिसकेपछि अनि त्यसलाई चाहिँ अगाडि बढाइन्छ। त्यसैले अब यो चाहिँ यो फेरि के छ भन्नुहुन्छ भने यो खास गरेर यो नयाँ प्रयोग हो नेपालमा। यो अहिले चाहिँ यो सरकारले गरेको यो नयाँ प्रयोग हो र यो प्रयोग सफल भइसकेपछि आगामी दिनमा फेरि यसले चाहिँ यसलाई चाहिँ अलिक म्यासिभ रूपमा चाहिँ अगाडि बढाउनको निम्ति मार्ग प्रशस्त गर्छ। त्यसैले यो 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 चाहिँ सफल बनाउनको निम्ति हामी अब भनौँ न यसमा संलग्न जुन मेकानिजम छ त्यो मेकानिजम चाहिँ खटेर लाग्छ, र यो सफल भयो भने आगामी दिनमा यसको आकार यसको भनौँ न यसको चाहिँ यो लगानीको यो साइज यी कुराहरू बढाउँदै लान सकिन्छ। यसले लेसन लर्निङ लर्निङ बाई डुइङ
अब यो त भयो नवप्रवर्तन शुरूआती कर्जा प्रवाहका विषयमा जुन सरकारले ल्याएको छ नयाँ कार्यक्रम र यो चाहिँ कसरी हुन्छ नयाँ कार्यक्रम भएका हिसाबले यहाँले पनि उल्लेख गर्नुभयो। अब यसको रिजल्ट चाहिँ हेर्न बाँकी छ। अब यसमा चाहिँ सबै वर्गको सहयोग आवश्यक रहेको छ, अर्थ मन्त्रालयले पनि यो अपेक्षा गरेको छ। यो सँगै अब पछिल्लो कोरोना महामारीका कारण अर्थतन्त्रका परिसूचकहरूमा प्रभाव पारेको छ, हाम्रा विशेष गरी लगानीहरू अर्को ठाउँमा विशेष गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गर्नु परेको छ र यो रकम अन्य क्षेत्रहरूमा जुन जानुपर्ने थियो यसले विकास निर्माणका कामहरूलाई अगाडि बढाउँथ्यो, त्यसमा चाहिँ केही बाधा अवश्य नै पुगेको छ। अब पछिल्लो विशेष गरी मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले पछिल्लो मुलुकको यो अर्थतन्त्रको अवस्थालाई चाहिँ कसरी हेरेको छ? अब निर्यात केही बढेका कुराहरू आएका छन्, यो अवस्थामा पनि विप्रेषण बढेको कुराहरू बाहिर आएका छन्, बढेका तथ्याङ्कहरू आएका छन्।
एकदमै सान्दर्भिक कुरा उठान गर्नुभयो। खास गरेर यो यस्तो एउटा महामारीको अवस्थामा पनि खास गरेर आर्थिक नीति सरकारले अवलम्बन गरेको आर्थिक नीतिको मुख्य उद्देश्य चाहिँ यो आर्थिक वृद्धि एउटा चाहिँ मुख्य यो उद्देश्य आर्थिक वृद्धि र त्यसको साथसाथमा यो जस्तो भनौँ न अर्थतन्त्रमा मुद्रास्फीतिको यो दर बढ्यो भने त्यसले अर्थ आन्तरिक स्थायित्वलाई खलबल गर्छ, त्यसैले आन्तरिक स्थायित्वलाई पनि फोकस गरेको छ। अनि त्यसपछि हाम्रो जुन आयात निर्यात र हाम्रो चाहिँ नि वैदेशिक यो जुन फरेन एक्सचेन्जको रिजर्भको अवस्थामा चाहिँ असर पर्यो भने यो बाह्य क्षेत्रको स्थायित्वमा असर पर्छ, त्यसैले अर्थतन्त्रको जुन उद्देश्यमा चाहिँ आर्थिक वृद्धि आन्तरिक स्थायित्व र बाह्य क्षेत्र स्थायित्व यी तिनवटा कुराहरूलाई प्यारालल्ली चाहिँ अगाडि बढाएको अवस्था छ। यी तिनटै कुराहरूमा फोकस गरेर हाम्रा चाहिँ वित्त नीति र मौद्रिक नीतिका उपकरणहरू अहिले चाहिँ यो प्रयोग भइरहेका छन् र खास गरेर यो पेन्डामिकमा पनि यो चाहिँ हामी बाह्य क्षेत्र सन्तुलन गर्नको निम्ति यो अहिलेसम्मको डेटा हेर्दा हामी सक्षम भएका छौँ। हाम्रो फरेन एक्सचेन्ज रिजर्भमा पनि पर्याप्त हामीलाई चाहिने चाहिँ पर्याप्त रकम छ होइन, त्यसपछि आन्तरिक रूपले चाहिँ यो यो हाम्रो आर्थिक वर्ष 77-78 सुरुवातदेखि अहिले पहिलो चौमासिक हामीले बिताइसकेका छौँ र यो यो पहिलो चौमासिकको चाहिँ चार महिनाको अध्ययन गर्दाखेरि यो जति राजस्वमा हामीलाई धेरै अप्ठ्यारो पर्छ कि भन्ने किसिमको एजम्सन हामीले सुरुमा गरेका थियौँ, हामीले गरेभन्दा अलिकति राम्रो किसिमले राजस्व परिचालन भएको छ। अनि खर्चमा पनि अहिले चाहिँ यो जस्तो चालु खर्चहरू भएकै छन् र पुँजीगत खर्चमा यो खास गरेर यो पहिलो चौमासिकमा पहिलेदेखि नै भनौँ न यो दसैँ तिहार लगायतका चाडबाडहरू हुने हुनाले पहिलो चौमासिकमा पुँजीगत खर्च कम हुने गर्थ्यो विगतमा, र अहिले त्यसको साथसाथमा यो कोरोनाले पनि हामीलाई चाहिँ अलिकति यो धेरै असर पारेको हुनाले पुँजीगत खर्चमा हामीले लक्ष्य राखे अनुसार यो वृद्धि गर्न सकिएको छैन. तर अब चाहिँ यो चाहिँ यो अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको र यो विकासका आयोजनाहरू पनि बिस्तारै कार्यान्वयन हुँदै जाने र त्यसले गर्दा तिनले चाहिँ आयकर मूल्य अभिवृद्धि करहरू पनि यो भुक्तानी हुँदै गरेको हुँदा हुँदा हाम्रो राजस्व परिचालनमा पनि बिस्तारै त्यसले चाहिँ एउटा आफ्नो लयमा फर्किँदैछ र यो बाह्य क्षेत्रमा पनि हामी चाहिँ त्यस्तो साह्रै क्राइसिसमा छैनौँ. एकदमै ठिक सन्तुलन भइरहेको छ. अहिले फरेन एक्सचेन्ज रिजर्भ पनि ठिक छ. अहिले राष्ट्र ब्याङ्कको पछिल्लो फिगर हेर्नुभयो भने पनि हामी यो एकदम सुदृढ अवस्थामै छौँ यो वैदेशिक के अरे यो फरेन एक्सचेन्ज रिजर्भको हिसाबले. त्यसैले अहिले चाहिँ खास गरेर हामी यो ट्र्याकमै छौँ र अब यसलाई यो अब दोस्रो चौमासिकका जुन चार महिना छ यी चार महिनालाई हरेक हिसाबले अहिले जस्तो माननीय अर्थमन्त्रीज्यूले बहाली गर्दा बित्तिकै यी सबै मन्त्रालयहरू विकाससँग सम्बन्धित मन्त्रालयहरूलाई अर्थ मन्त्रालयमै त्यहाँका लिडरसिपलाई अर्थ मन्त्रालयमै आमन्त्रण गरेर हामी कसरी यो आयोजनाहरूको कार्यान्वयनलाई बढी स्पिड अप गर्न सक्छौ कहाँ चाहिँ अप्ठ्याराहरू छन् ती कुराहरूलाई चाहिँ यो छलफल गरेर त्यसलाई फुटाउँदै लाने गरी तय भएको छ र त्यसको साथसाथमा अहिले सबै कुराहरूलाई एकातिर राख्दा राख्दै हामी चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ पुरै हिसाबले चाहिँ ध्यान दिनुपर्ने भएको छ. जस्तो अहिले अब स्वास्थ्यका चाहिँ स्वास्थ्य चौकीहरू स्वास्थ्य भवनहरू निर्माण गर्ने कुराहरूलाई उच्च प्राथमिकता दिएर यो सरकारको यो ट्रेजरी यता परिचालन गर्नुपर्ने भएको छ. खर्चलाई पुनः प्राथमिकरण गर्नुपर्ने भएको छ र त्यता चाहिँ हाम्रो ध्यान चाहिँ केन्द्रित हो.
जुन खालको यो कोरोना महामारीका बीचमा हामीले लकडाउन गर्यौं र त्यसले चाहिँ उद्योग व्यापार व्यवसाय सबैतिर प्रभाव पार्यो बन्द पनि भयो र यसबाट चाहिँ एउटा अनुमान थियो कि अर्थतन्त्र अलिकति उठ्नै नसक्ने गरी थला पर्ने पो हो कि भन्ने एउटा अनुमान थियो. त्यो अनुमान विपरीत हाम्रा अर्थतन्त्रका परिसूचकहरू सबल रूपमा अगाडि बढेका छन् अहिले होइन.
हो एकदमै अहिले चाहिँ यो अब हामी यो चौमासिक चार महिनाको यो अर्थतन्त्रका परिसूचकहरूको अवस्था के छ भनेर छिट्टै चाहिँ हामीले यो बुलेटिन पनि निकाल्ने गरेका छौँ प्रत्येक महिना. अब हामी यो कार्तिकसम्मको बुलेटिन छिट्टै निकाल्छौँ र त्यसमा अहिले त्यसको तथ्याङ्कहरू सङ्कलन गर्दै जाँदा अब राजस्वमा पनि अब आयकर मूल्य अभिवृद्धि कर लगायतका चाहिँ त्यसको कम्पोनेन्टहरू हेर्दाखेरि यो हामीले जुन लक्ष्य निर्धारण गरेका छौँ त्यो लक्ष्यमा त नपुगेला तर हामी चाहिँ एकदम यो जटिल अवस्थामा छौँ. हामी कम्फोर्टेबल अवस्थामा छौँ र त्यसपछि यो पुँजीगत खर्च र विकास आयोजनाहरूलाई कार्यान्वयन गर्ने क्रममा पनि अब बिस्तारै त्यो यो मन्त्रालयहरू त्यतातिर चाहिँ फोकस गरिरहेको अवस्था छ र यो बाह्य क्षेत्रको हामी चाहिँ अर्थतन्त्रको बाह्य क्षेत्र हेर्दाखेरि आयात निर्यात अहिले जस्तो निर्यात बढिरहेको छ. खास गरेर कतिपय यो आयातमा केही कमी भएको हो तर हाम्रो चाहिँ समग्र चाहिँ यो बाह्य क्षेत्र सन्तुलनमा छ इन्ट्याक्ट छ. त्यसैले अबको दिनमा यो कोरोना महामारीमा केही सुधार हुँदा बित्तिकै फेरि पुरानो लयमा चाहिँ अर्थतन्त्र चाहिँ फर्किन्छ.
अब यहाँले यो भनिरहँदा केही नीतिगत अस्पष्टताहरू पनि हामीसँग छन् जसले चाहिँ हाम्रो जुन अर्थतन्त्र जुन अगाडि बढ्नुपर्ने थियो त्यसमा अवरोध सिर्जना गर्यो भन्ने टिप्पणी पनि छ. हामीले नीति एकातिर लिन्छौं तर व्यवहारिक रूपमा चाहिँ निर्णयहरू अर्कोतिर गर्ने गर्दा यस्तो उत्पन्न भएको भन्ने छ. विशेष गरी हाम्रो आयातको अवस्था हेर्दा डर लाग्दो छ. आयात निर्यातको पछिल्लो यो खाडल हेर्दा अब जसमा धेरै जसो चाहिँ इन्धन आयात हुँदो रहेछ अधिकांश सबैभन्दा धेरै चाहिँ इन्धनमा रहेछ. अब हामीले विद्युतीय सवारीलाई प्रवर्धन गर्ने उद्देश्य लिएका छौं सरकारको उद्देश्य एउटा नीति पनि त्यो छ तर व्यावहारिक रूपमा त्यसको प्रवर्धन हुन सकिरहेको नसकिरहेको अवस्था पनि छ. यसलाई चाहिँ के भन्नुहुन्छ यहाँ.
होइन यो पोलिसी के छ भने विगतको विषयलाई अध्ययन गरेर हामीले नीति निर्माण गर्छौँ होइन र नीति निर्माण गर्दाखेरि आगामी दिनमा त्यो नीतिले यो अर्थतन्त्रको सुदृढीकरणमा कति सहयोग गर्छ गर्दैन त्यो हेरिन्छ र ती नीतिहरूमा चाहिँ बिस्तारै चाहिँ भनौँ न करेक्सन गर्दै फेरि नयाँ नीतिहरू चाहिँ लिएर अगाडि बढ्ने यो त हाम्रो भनौँ न सबै देशहरूले गर्ने चाहिँ यही नै हो. त्यही हिसाबले हामीले यो कामहरू गरिरहेका छौँ। खास गरेर अहिले तपाईँले जुन आयात बढिरहेको र आयात र निर्यातको चाहिँ तुलना गर्दाखेरि त्यहाँ ठुलो खाडल भएको जुन कुरा गर्नुभएको छ नि, त्यसलाई चाहिँ मध्यनजर गरेर खास गरेर व्यापार घाटालाई कम गर्नको निम्ति त विभिन्न हिसाबले विभिन्न अध्ययनहरू गर्ने र के चाहिँ इन्स्ट्रुमेन्टहरू प्रयोग गर्यो भने निर्यात बढ्न सक्छ भन्ने कुराहरूमा त हामी विगतदेखि छलफल गर्ने र त्यसमा चाहिँ विभिन्न पोलिसी इनपुटहरू पोलिसी इन्स्ट्रुमेन्टहरू प्रयोग गर्ने त गरिरहेकै छौँ। त्यसैले अब यो यसलाई चाहिँ नि करेक्सन गर्दै जानुपर्ने छ र यो त हाम्रो यो उद्देश्य नै छ, यसलाई करेक्सन गर्दै लानुपर्छ।
हस् सहसचिवजी, आजका लागि हामीसँग निर्धारित समय सकिएको छ। यो महत्वपूर्ण समयमा महत्वपूर्ण सन्दर्भमा रहेर हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
मेरो तर्फबाट पनि र अर्थ मन्त्रालयको तर्फबाट पनि यहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो अब मन्त्रालयको सूचना अथवा हाम्रा विषयहरू सर्वसाधारण दाजुभाइ दिदीबहिनीहरूसँग पुर्याउन सहयोग गर्नुभएकोमा हवस् धन्यवाद।
हजुर, आजको अन्तरसंवादमा हामीले सरकारले हालै स्वीकृत गरेको नवप्रवर्धन शुरूआती कर्जा प्रवाह कार्यविधि 2077 को सन्दर्भ सँगै पछिल्ला आर्थिक परिसूचकहरू लगायतका सन्दर्भमा अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सहसचिव एमलाल भूषालसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।